शैडो ऑफ अर्श इलाही। जमीन व आसमान से पहले अर्श कहाँ था नाज़रीन? बातें वाकई बड़ी हैरतनाक हैं, मगर मेरा रब जो चाहे वो कर सकता है। जो इस पूरी कायनात को बना सकता है, जो चांद और सूरज तारों को बना सकता है, ब्लैक होल तक दुनिया पहुंच गई है और लाखों करोड़ों सैयारे हैं जिनके आमाल अच्छे होंगे उनके आमाल उन्हें साया देंगे, और जिनके आमाल अच्छे नहीं होंगे वो उस गर्मी में परेशान रहेंगे। मैशर में कैसा समा होगा, हर किसी को अपनी फिक्र होगी, कैसा टेंशन वाला इन्वायरमेंट होगा। बड़े कमाल के लोग होंगे कयामत के दिन जिन्हें बड़ा बड़ा शानदार प्रोटोकॉल मिलेगा। लोग हैरान हो जाएंगे उनके प्रोटोकॉल के देखकर। सुनना चाहेंगे आप? वही तो है जो निज़ाम हस्ती चला रहा है। अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। नाज़रीन, एक बार फिर वेब सीरीज़ कयामत के बाद आफ्टर जजमेंट डे में आपको खुशामदीद कहते हैं। दो एपिसोड्स हो चुकी हैं और उसमें हमने कयामत के कुछ इब्तदाई मामलात के बारे में डिस्कस किया, और ये भी जाना कि जो लोग अल्लाह के नाफरमान होंगे वो कयामत के दिन, महशर के दिन उनको कैसे प्रेजेंट किया जाएगा, किन सूरतों में प्रेजेंट किया जाएगा। मगर आज इंशाल्लाह हम ये जानेंगे कि जो अल्लाह के नेक बंदे होंगे उन्हें एक बहुत बड़ी बाउंटी, बहुत बड़ी ब्लेसिंग मिलेगी, और वो नाज़रीन क्या होगी कि उन्हें कयामत के दिन अल्लाह के अर्श का साया अता किया जाएगा, शेडो ऑफ अर्श इलाही। याद रखिएगा, उस दिन अल्लाह के अर्श के सिवा कोई और साया नहीं होगा। ज़रा गौर कीजिए, आज जून जुलाई की गर्मी में अगर हमें कोई 10-15 मिनट के लिए धूप के टाइम पे खड़ा कर दे तो हमारे लिए बड़ी मुश्किल हो जाएगी। हम लोग शेडो ढूंढते हैं कि कहीं कोई साया मिल जाए, लोग दरख्तों के नीचे खड़े हो जाते हैं। मगर सोचिए कि कयामत का दिन, जब पिछले एपिसोड में हमने सुना कि सूरज एक मील पर होगा जो कि 93 मिलियन माइल्स अवे है, जब वो एक मील दूर होगा तो गर्मी का आलम क्या होगा, ज़मीन कॉपर की होगी, तो उस दिन शेडो में जो लोग होंगे कितने खुशनसीब होंगे, वो शेडो किसका होगा, वो साया किसका होगा। सुभानअल्लाह, वो अल्लाह के अर्श का साया होगा। नाज़रीन, अर्श इलाही का जिक्र हो रहा है कि उन खुशनसीबों को अर्श इलाही का साया मिलेगा। आइए पहले कुछ जानते हैं कि अर्श इलाही है क्या, और एज अ मुस्लिम हमारा उस पर बिलीव क्या होना चाहिए, हमारा एतिकाद क्या होना चाहिए। अर्श एक अजीम बुलंद नूरानी मखलूक है। अर्शो कुर्सी पर ईमान लाना वाजिब है। नूरे मुहम्मदी के बाद अर्श अल्लाह पाक की पहली तखलीक है। यह अर्श कितना बड़ा है? अर्श तमाम मखलूकात में सबसे बड़ा है। अल्लाह पाक ने उसे 7वें आसमान के ऊपर कायम किया हुआ है। अर्श जन्नत के ऊपर है। सरकार दो आलम अलैहिस्सलाम ने फरमाया, जब अल्लाह करीम से मांगो तो जन्नतुल फिरदौस मांगो, क्योंकि वो औसत बैशत और आला जन्नत है, और उसके ऊपर अर्श इलाही है, अर्श रहमान है, और उसी से जन्नत की नहरें जारी होती हैं। यानी जन्नत की छत अर्श है। अर्श किस चीज से बना हुआ है, इस बारे में मुख्तलिफ अकवाल है। नंबर एक, नूर से बना हुआ है। नंबर दो, सब्ज जबरजत से बना हुआ है। नंबर तीन, सुर्ख याकूत से बना है। उसकी शक्लो सूरत के बारे में तहकीक यह है कि अर्श गोल नहीं है बल्कि वह गुंबद नुमा है, जो जन्नत की छत होने के साथ तमाम मखलूकात और दुनिया के ऊपर साया फिगन है। उसके चार सुतून हैं। हजरत सैयदना अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह तआलान्हुमा फरमाते हैं, हर मेमार पहले दीवारें बनाता है फिर उन पर छत डालता है, लेकिन अल्लाह पाक ने पहले छत बनाई फिर दीवारें, क्योंकि उसने ज़मीन व आसमान को बनाने से पहले अर्श बनाया। इसके बाद अल्लाह ताला ने अर्श को उठाने वाले फरिश्तों को पैदा फरमाया। ज़मीन व आसमान से पहले अर्श कहाँ था नाज़रीन? हमारे प्यारे आका अलैहिस्सलाम ने इरशाद फरमाया, अल्लाह पाक ने ज़मीन व आसमान पैदा करने से 50,000 साल पहले ही मखलूक की तकदीरें लिख दी थी। उस वक्त अल्लाह करीम का अर्श पानी पर था। नाज़रीन, बातें वाकई बड़ी हैरतनाक हैं, मगर मेरा रब जो चाहे वो कर सकता है। जो इस पूरी कायनात को बना सकता है, जो चांद और सूरज तारों को बना सकता है, जो अब तो हमें कितनी समझिए कि स्काइज के बारे में नई नई मालूमात मिल रही हैं कि ब्लैक होल तक दुनिया पहुंच गई है और लाखों करोड़ों सैयारे हैं इस दुनिया में, फिर सुभान अल्लाह तरह तरह की मखलूक इस कायनात में मौजूद है और नित नई दरियाफ्तें हो रही हैं, तो वही तो है जो निज़ाम में हस्ती चला रहा है। तो आज कुछ हदीसों के ज़रिए उन खुशनसीब लोगों के बारे में जानेंगे जिनको कयामत के दिन अल्लाह के अर्श का साया नसीब होगा। सबसे पहले हदीस सुनते हैं, ऑन द डे ऑफ जजमेंट, बरोज़ कयामत, सूरज लोगों के सरों पर होगा और उनके आमाल ही उनके लिए साये का या धूप में जलते रहने का ज़रिया बनेंगे। इसका मतलब ये हुआ कि उनके अच्छे आमाल की बरकत से उन्हें वो शेडो प्रोवाइड कर दिया जाएगा, जिससे वो महशर की दर्दनाक गर्मी से महफूज रहेंगे। जिनके आमाल अच्छे होंगे उनके आमाल उन्हें साया देंगे, और जिनके आमाल अच्छे नहीं होंगे वो उस गर्मी में परेशान रहेंगे। एक बड़ी कमाल की हदीस है नाज़रीन, एक ही हदीस में सरकार दो आलम अलैहिस्सलाम ने 7 किस्म के लोगों की कैटेगरी बयान फरमाई कि ये वो लोग होंगे जो अल्लाह के अर्श के साए में ऑन द डे ऑफ जजमेंट होंगे। अब ये 7 टाइप ऑफ पीपल हैं, कैटेगरीज हैं, ज़रा गौर से सुनिएगा। नबी पाक फरमाते, नंबर 1 आदिल हुक्मरान, यानी जस्टिस करने वाला जो हुक्मरान होता है, जो साहिब इक्तदार लोग होते हैं। अब गौर करें, वो लोग जिनको अल्लाह ने कोई मनसब दिया है, अदल कीजिए, ना इंसाफ़ी ना कीजिए। अगर आप अदल करने वाले हैं, अल्लाह को अदल करने वाला बड़ा पसंद है और अपनी रहमत से आदिल हुक्मरान को वो अपने अर्श का साया नसीब फरमाएगा। 2nd, वो नौजवान जिसने जवानी इबादत में गुजारी होगी। आप ज़रा गौर कीजिए नाज़रीन, आजकल तो नौजवान कहते हैं जवानी तो मौज मस्ती के लिए है, बाद में बुढ़ापे में जाके इबादत कर लेंगे। हालांकि क्या हमारे पास कोई गारंटी है कि हम बुढ़ापे तक ज़िंदा रहेंगे? अल्लाह को जवान की इबादत बड़ी पसंद है, और सुबहान अल्लाह, वो नौजवान जिसकी इबादत में जवानी गुजरी होगी, अल्लाह उसे अपने अर्श का साया नसीब फरमाएगा। 3री कैटेगरी उस शख्स के बारे में फरमाए कि जिसका दिल मस्जिदों में लगा रहे, मस्जिद के अंदर उसका दिल लगा रहे, यानी मस्जिद से बाहर भी निकले तो उसको फिर मस्जिद में जाने का जी चाहे। कितने खुश नसीब होते हैं वो लोग जो 5 टाइम मस्जिद में जाते हैं, उनका दिल गोया मस्जिद में होता है। 4th कैटेगरी वो बयान हुई कि वो दो शख्स जो अल्लाह पाक के लिए आपस में मोहब्बत करते हुए मिलते हैं और उसी की मोहब्बत के साथ जुदा हो जाते हैं, यानी दुनिया का कोई और मकसद नहीं होता, वो अल्लाह की रजा के लिए मिलते हैं। सुबहान अल्लाह, तो ऐसी नेक महाफिल होती हैं, ऐसे नेक प्रोग्राम्स होते हैं जहाँ लोग आपस में अल्लाह की रजा के लिए मिलते हैं। तो अल्लाह करे कि ऐसे खूबसूरत नेकी वाले प्रोग्राम्स में, ऐसे इज्तिमात में, ऐसी महाफिल में हमें जाने का मौका मिले जहाँ कोई दुनियावी मकसद ना हो, अल्लाह और उसके रसूल की रजा हो। 5वीं कैटेगरी वो है, वो शख्स जिसे किसी ख़ानदानी हसीन व जमील औरत ने अपनी तरफ गुनाह के लिए बुलाया और वो कहे मैं अल्लाह से डरता हूँ। नाज़रीन, ये बड़ा मुश्किल मरहला है, क्योंकि गुनाह का मौका मिलकर गुनाह ना करना ये बड़ी कमाल की बात है। 6 पर वो शख्स जो सदका देकर उसे ऐसे छुपाए कि उसके बाएं हाथ को पता ना चले कि दाएं हाथ ने क्या खर्च किया। सुभान अल्लाह, ये भी बड़ी कमाल की नेकी है कि कुछ नेकियां तो ऐसी हो ना नाज़रीन जो सिर्फ मैं जानूं, मेरा रब जाने। आज तो पहले कहते थे ना नेकी कर दरिया में डाल, आज ऐसा हो गया कि नेकी कर सोशल मीडिया पर डाल। तो कुछ नेकियां ऐसी ज़रूर कीजिए जो फ़कत मैं जानूं, मेरा रब जाने। और 7वीं कैटेगरी, वो शख्स जो तन्हाई में रब करीम को याद करे और उसकी आंखों से आंसू बह निकले। तो कभी कभी तहज्जुद के वक्त उठकर अकेले में अल्लाह की बारगाह में आंसू बहाया करें, बातें किया करें अल्लाह से, दुआएं करें। अल्लाह को ऐसा बंदा बड़ा पसंद है जो अकेले में उससे बातें करें, अकेले में उसे याद करें और उसकी आंखों से आंसू बह निकले। तो ये 7 किस्म के लोग आपने सुने, मजीद भी बताता हूँ। प्यारे आका अलैहि सलातो वसलाम ने फरमाया, जो तंग दस्त यानी मकरूस को मोहलत दे या उसे माफ़ कर दे तो अल्लाह पाक उसे उस रोज़ अपने अर्श का साया अता फरमाएगा जिस दिन उसके सिवा कोई साया ना होगा। रब के महबूब अलैहि सलातो वसलाम ने इरशाद फरमाया, 3 खसलतें जिस शख्स में होंगी अल्लाह पाक उसे उस रोज़ अपने अर्श के साय में रखेगा जिस दिन उसके सिवा कोई साया ना होगा। दुश्वारी के बावजूद वजू करना, अंधेरे में मस्जिदों की तरफ जाना और भूखे को खाना खिलाना। अब सर्दियों में बाज़ूकात वज़ू करना मुश्किल होता है, बाज़ूकात डिफ़िकल्ट होता है, तो ऐसे वक्त वज़ू करना चाहिए, नमाज नहीं छोड़नी चाहिए। अच्छा, अंधेरों में मस्जिदों को जाना यानी फजर के लिए लोग माशाल्लाह खुश नसीब मस्जिदों में जाते हैं, बड़ी अच्छी बात है। भूखे को खाना खिलाना ये भी बड़ी नेकी है। एक और हदीस पाक, जो भूखे को इतना खिलाए कि वो सैर हो जाए यानी जी भर कर खा ले तो अल्लाह करीम उसे अपने अर्श के साए में रखेगा। क्या बात है। अब कुछ और हदीसें हैं, मैं इसको समराइज़ करता हूँ मज़ीद, ताकि कुछ हमें एक लिस्ट मिल जाए कि those are fortunate people, they will get the shadow of अर्श इलाही on the day of judgment। ये वो खुश नसीब है, सच्चा ताजिर कयामत के दिन अर्श इलाही के साए में होगा। बिजनेस कीजिए, जरूर कीजिए, मगर सच्चाई के साथ कीजिए, अमानतदारी के साथ कीजिए। एक और हदीस में फरमाया, सच्चा अमानतदार ताजिर बरोज़े कयामत अंबिया सिद्दीकीन और शोहदा के साथ होगा। अल्लाह अकबर। अच्छा, ये तो ताजरों के लिए हो गया। अपनी बात को कंटिन्यू करते हैं कि और कौन खुश नसीब हैं कि जिनको शेडो ऑफ अर्श इलाही ऑन द डे ऑफ जजमेंट मिलेगा। एक मरतबा नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया, क्या तुम लोग जानते हो कि बरोज़े कयामत अर्श इलाही के साए की तरफ सबकत करने वाले यानी आगे बढ़ने वाले कौन लोग होंगे? सहाबा किराम ने अर्ज़ की, अल्लाह व रसूलुहु आलम, यानी अल्लाह और उसका रसूल बेहतर जानते हैं। इरशाद फरमाया, वो लोग जिन्हें हक पेश किया जाए तो उसको कबूल कर लें, जब उनसे हक बात पूछी जाए तो बता दें, और जब लोगों के दरमियान फैसला करें तो यूं करें जैसे अपने लिए करते हैं। ब्यूटीफुल है, जैसे अपने लिए पसंद करते हैं ना कि ईमानदारी से हो, जिसका हक हो उसे दे दिया जाए। तो लोगों में भी फैसला वैसे करें ना, लोगों में अपनी पसंद के फैसले ना करें, ना इंसाफी ना करें। سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، جسے یہ بات پسند ہو کہ رب کریم بروز قیامت اسے جہنم کی گرمی سے بچائے اور اپنے عرش کا سایہ عطا فرمائے، تو اسے چاہیے کہ مسلمانوں پر سخت نہ ہو بلکہ نرمی اور مہربانی کرنے والا ہو۔ سبحان اللہ، سافٹ بندہ اللہ کو بڑا پسند ہے۔ ہے فلاح ہو کامرانی نرمی و آسانی میں، ہر بنا کام بگڑ جاتا ہے نادانی۔ سختی کی وجہ سے گھر ٹوٹ جاتے ہیں، پارٹنرشپس ختم ہو جاتی ہیں، رشتے تباہ ہو جاتے ہیں، دوستیاں ختم ہو جاتی ہیں۔ پلیز نرم ہو جائیے، شفیق ہو جائیے، مہربان ہو جائیے، یہاں بھی خیر رہے گی، یہاں بھی آپ ہر دل عزیز ہو جائیں گے۔ ہاں، آپ سب کی آنکھوں کے تارے ہو جائیں گے۔ لوگ پسند کرتے ہیں سافٹ اسپوکن کو، سافٹ طبیعت والوں کو۔ پھر دیکھا آپ نے کہ اللہ کے عرش کا سایہ بھی نصیب ہوگا۔ تین مزید قسم کے لوگوں کے بارے میں احادیث میں پتہ چلتا ہے کہ صلہ رحمی کرنے والا، اللہ پاک ایسے کہ رزق کو بھی بڑھاتا ہے اور عمر میں اضافہ بھی کرتا ہے۔ یعنی یہ تین لوگ ہیں جن کو اللہ کے عرش کا سایہ بھی ملے گا اور یہ بھی بینیفٹ اسے ملتا ہے۔ صلہ رحمی کیا ہے؟ اپنے رشتہ داروں کے ساتھ اچھا سلوک کرنا۔ نمبر دو، وہ عورت جس کا شوہر انتقال کر گیا اور چھوٹے یتیم بچے پیچھے چھوڑ گیا، اور وہ عورت کسی کے نکاح میں نہ گئی، کہتی میں کسی کے ساتھ نکاح نہیں کروں گی اور ان بچوں کی پرورش کروں گی یہاں تک کہ یا تو ان کا انتقال ہو جائے یا اللہ کریم انہیں غنی کر دے، سبحان اللہ، ایسی عورت کو بھی اللہ کے عرش کا سایہ نصیب ہوگا۔ ان ماؤں کو سلام ہے جو اپنے بچوں کی پرورش کے لیے اپنی زندگی کو پورا کا پورا قربان کر دیتی ہیں۔ تیسرے نمبر پر فرمایا، وہ بندہ جس نے مہمان کے لیے کھانا بنایا اور اس میں اچھا خرچ کیا، پھر اس کھانے پر یتیم اور مسکین کو بلایا اور رضا الہی کے لیے ان کو کھانا کھلایا، تو مہمان نوازی بھی بڑی نیکی ہے، اور سبحان اللہ، اللہ کی رضا کے لیے کام کیے جائیں تو کتنے پیارے کام ہیں کہ اللہ کے عرش کا سایہ نصیب ہوگا۔ محشر میں کیسا سما ہوگا، ہر کسی کو اپنی فکر ہوگی، سورج ایک میل پر ہوگا، زمین تانبے کی ہوگی، کیسا ٹینشن والا انوائرمنٹ ہوگا۔ اس میں کچھ لوگ ایسے بھی ہوں گے جو بنا کسی خوف و فکر آپس میں باتوں میں مصروف ہوں گے، جی ہاں ایسے بھی لوگ ہوں گے۔ نبی کریم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، تین قسم کے لوگ بے خوف و خطر عرش الہی کے سائے میں آپس میں گفتگو کرتے ہوں گے، جبکہ لوگ حساب و کتاب میں انوالو ہوں گے، وہاں پھنسے ہوئے ہوں گے، وہ خوش نصیب کون ہوں گے؟ فرمایا، نمبر ایک، وہ شخص جو اللہ کریم کے حق کی ادائیگی میں کسی ملامت کرنے والے کی ملامت کی پرواہ نہیں کرتا۔ یا یہ بھی بڑا پرابلم ہے، لوگ بہت کمپرومائز کر لیتے ہیں، کیا کریں جناب، ہمارا معاشرہ ایسا ہے، تو ہماری فیملی ایسی ہے، تو انوائرمنٹ ایسا ہے، اسلام پر عمل کرنا بڑا مشکل ہے، اللہ کے حکم پر عمل کرنا بڑا مشکل ہے۔ نہیں جناب، کسی ملامت کرنے والے کی ملامت کا جو خوف نہیں کرتے نا، اللہ کی احکام پر عمل کرتے ہیں، شریعت پر عمل کرتے ہیں، قیامت کے دن کتنے پرسکون ہوں گے۔ دوسرا فرمایا، وہ شخص جس نے اپنے لیے حلال چیز ہی کی طرف ہاتھ بڑھایا، مبارک ہونے جو ساری زندگی حلال کماتے حرام کی طرف آگے نہیں بڑھتے، ان کو بھی انشاءاللہ یہ سکون ملے گا۔ اور نمبر تھرڈ، وہ شخص جس نے رب کریم کی حرام کردہ چیز کی طرف نگاہ نہ کی ہو، ہے تھوڑا سا مشکل لیکن اللہ کرم کر دے جس پر، اللہ والے ہوتے ہیں جو حرام کی طرف کوئی توجہ ہی نہیں دیتے، نہ حرام مال کی طرف، نہ حرام چیزوں کی طرف، ان کی نگاہ ہی نہیں اٹھتی ہے، دل ہی نہیں جاتا اس طرف۔ ہم اللہ سے دعا تو کر سکتے ہیں نا کہ اللہ ایسا بنا دے کہ حرام کی طرف توجہ ہی نہ جائے، ہمارے لیے حرام کام مشکل ہی ہو جائے، بس حلال ہی حلال ہو، اللہ کی رضا والے کام ہو، تو بیڑا پار ہو جائے گا، سبحان اللہ۔ ایک بار حضرت موسیٰ بن عمران علیہ السلام نے اللہ کی بارگاہ میں عرض کی، اے میرے رب، تو جنت میں کسے رکھے گا، اور جس دن تیرے عرش کے سوا کوئی سایہ نہیں ہوگا اس دن تو کن لوگوں کو اپنے عرش کا سایہ عطا فرمائے گا؟ تو اللہ پاک نے ارشاد فرمایا، وہ لوگ جن کی آنکھوں نے بدکاری کی طرف دیکھا نہ ہوگا، دیکھا تک نہیں ہوگا، اور نہ انہوں نے اپنی مالوں میں سود کو داخل کیا ہوگا، اور نہ وہ اپنے فیصلوں میں رشوتیں لیتے ہوں گے، ان کے لیے خوشخبری اور اچھا ٹھکانہ ہے۔ ناظرین، آج میں نے بہت طویل لسٹ بیان کی ہے، بہت ساری کیٹیگریز بیان کی ہیں، آپ چاہیں تو اس ایپیسوڈ کو دوبارہ سن کے رائٹ ڈاؤن بھی کر سکتے ہیں کہ کون کون ہیں جن کو اللہ کے عرش کا سایہ نصیب ہوگا۔ یقیناً کچھ ہی حدیثیں میں بیان کر پایا ہوں۔ اگر اس پوری کیٹیگری میں، اس پوری لسٹ میں اگر ہم نہیں ہیں، تو ان کیٹیگریز میں سے کسی نہ کسی کام میں اپنے آپ کو انوالو ضرور کیجیے۔ اچھا جناب، ایک اور بڑے کمال کے لوگ ہوں گے قیامت کے دن، جنہیں بڑا شاندار پروٹوکول ملے گا، لوگ حیران ہو جائیں گے ان کے پروٹوکول کو دیکھ کر۔ سننا چاہیں گے آپ؟ آئیے بتاتا ہوں۔ رحمت عالم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، بروز قیامت ایک منادی یعنی آواز لگانے والا، اعلان کرنے والا ندا کرے گا کہ وہ لوگ کہاں ہیں جو دنیا میں بیماروں کی عیادت کیا کرتے تھے، پھر انہیں نور کے ممبروں پر بٹھایا جائے گا، تو وہاں وہ اللہ کریم سے کلام کریں گے، جبکہ اور لوگ کیا کر رہے ہوں گے، وہ حساب میں مبتلا ہوں گے۔ اب ذرا غور کیجئے کہ بیماروں کی عیادت کرنا یہ کتنی بڑی نیکی ہے کہ انشاءاللہ انہیں نور کے منبروں پر بٹھایا جائے گا۔ حضرت سیدنا مغیث بن سمیع رحمۃ اللہ تعالی فرماتے ہیں، سورج لوگوں کے سروں پر کچھ گز کے فاصلے پر ہوگا، جہنم کے دروازے کھول دیے جائیں گے، لوگوں پر جہنم کی گرمی اور لو چل رہی ہوگی، جہنم کے جھونکے ان پر آتے ہوں گے، حتیٰ کہ لوگوں کے پسینے کی وجہ سے زمین مردار سے بھی زیادہ بدبودار ہو جائے گی، جبکہ روزے دار عرش الہی کے سائے میں ہوں گے۔ مبارک ہو جو روزے رکھتے ہیں۔ کبھی روزہ چھوڑنا نہیں ہے، فرض روزہ تو بالکل نہیں چھوڑنا، کوشش کریں کبھی کبھی نفلی روزے بھی رکھیں، اس کی عادت بنائیں۔ سیدنا وہاب بن منبہ رحمۃ اللہ تعالی بیان کرتے ہیں کہ حضرت سیدنا موسیٰ کلیم اللہ علیہ نبینا علیہ الصلوۃ والسلام نے عرض کی، اے میرے رب، جو اپنی زبان اور دل سے تیرا ذکر کرے اس کی جزا کیا ہے؟ ارشاد فرمایا، اے موسیٰ، قیامت کے دن میں اسے اپنے عرش کا سایہ عطا کروں گا اور اسے اپنی خاص رحمت میں رکھوں گا۔ سبحان اللہ، سبحان اللہ۔ ناظرین ذرا غور کیجئے کہ کتنی بڑی لسٹ ہے اور کس قدر کیٹیگریز ہیں جن کو اللہ کے عرش کا سایہ نصیب ہوگا۔ ایک اور روایت آپ کو سناتا ہوں، حضرت موسیٰ علیہ الصلوۃ والسلام نے سوال کیا ان لوگوں کے بارے میں، اللہ اپنے عرش کا سایہ کن کو عطا فرمائے گا؟ ارشاد ہوگا، یہ وہ لوگ ہیں جن کے دل پاک ہوں گے، جن کے ہاتھ جرموں سے بری ہوں گے، جو میرے عظمت و جلال کی وجہ سے ایک دوسرے سے محبت کرتے ہوں گے، ان کے سامنے میرا ذکر کیا جاتا ہے تو وہ بھی میرا ذکر کرتے ہیں، اور جب وہ ذکر کرتے ہیں تو میں ان کا چرچا کرتا ہوں۔ یہ وہ ہیں جو مشقت کے باوجود اچھی طرح وضو کرتے اور میرے ذکر کی طرف اس طرح آتے ہیں جیسے پرندے اپنے گھونسلوں کا رخ کرتے ہیں۔ جب میری حربتوں کو پامال کیا جا رہا ہو تو ایسے غضبناک ہوتے ہیں جیسے چیتا لڑائی کے وقت غضبناک ہوتا ہے، اور وہ میری محبت کے ساتھ یوں مانوس ہوتے ہیں جیسا کہ بچہ لوگوں کی محبت سے مانوس ہو جاتا ہے۔ غور کیجئے، یہ باتیں بڑی کمال کی ہیں۔ اللہ کا ذکر کرنے کا جسے شوق ہو، اللہ کی محبت جس کے دل میں ہو، اللہ کی نافرمانی ہو تو اسے برا لگے، اسے تکلیف ہو، کیا ہمیں برا لگتا ہے؟ بلکہ آج تو حال یہ ہے کہ جہاں کوئی گناہ کا کام ہو رہا ہو تو لوگ اس کو اور جا کے دیکھ رہے ہوتے ہیں، انجوائے کرتے ہیں، بلکہ شیئر کر رہے ہوتے ہیں اور لوگوں کو بتا رہے ہوتے ہیں۔ مجھے اور آپ کو اللہ کے عرش کا سایہ چاہیے، اس دن گرمی میں رہنا آسان نہیں ہوگا۔ پلیز ایسے اعمال کیجئے کہ جو اللہ کے عرش کے سائے میں جانے کا سبب بن جائے۔ اللہ مجھے بھی ایسی زندگی گزارنے کی توفیق عطا فرمائے، آپ کو بھی ایسی زندگی گزارنے کی توفیق دے کہ قیامت کے دن رسوا نہ ہوں، پریشان نہ ہوں، بلکہ اللہ کے عرش کے سائے تلے جمع ہو جائے۔ ناظرین ہمارا پروگرام دیکھتے رہیے، اگلے پروگرام میں پھر انشاءاللہ آپ سے ملاقات ہوگی اور ایک نیا ایپیسوڈ ہوگا۔ قیامت کا ذکر ہو رہا ہے، قیامت کے دن اب کیسے شفاعت کا دروازہ کھلے گا، کیسے یہ جو ہے نا انٹرسیشن ہوگی، سب تفصیل بھی آپ کو بتائیں گے۔ ہمارے اس پروگرام کو اگر آپ کو پسند آیا ہو تو شیئر بھی کیجیے، ہمارے چینل کو بھی سبسکرائب کر دیجیے۔